قابل احترام بزرگوں بھائیوں اور بہنوں، یہ ہمارے اجتماع کی آخری نشست ہے. اسی مناسبت سے دو چار باتیں متقابل آپ کے سامنے رکھنے کا سوال آیا. ایک بات تو یہ کہ ابھی سنائی گئی حضرت قبلہ رحمت اللہ علیہ کی جو نظم ہے، اس کا جو پیغام ہے آپ سے یاد رکھیں، اس کے مطابق اپنا حال بنانے کی کوشش کریں. خصوصیت سے چھ باتیں اس میں بیان کی گئی ہیں، اور یہ چھ باتیں سلاسل اربع کے بڑا امتیازی خصوصیات کے ساتھ ساتھ اپنے سلسلے کمالیہ سے متعلق دو باتیں مزید ہیں. یہ چھ باتیں ذہن میں رہنا. پہلی بات توحید کی، اگلے ہفتے قادری ہوں اس لیے ہاتھ میں توحید کی تلوار، تو توحید رہنا. دوسرے، دل میں ان کو محبت کی کیفیت، زبان میں نرم حلاوت اور مٹھاس، جو حضرت رحمت اللہ علیہ نے چشتیت کی خصوصیت بتائی. قدر مولا تمہیں چشتی دوں، دل میں الفت اور زبان پر پیار ہے. تو ایک چیز ہے توحید، دوسرا ہے الفت اور زبان پر نرمی اور مٹھاس. تیسری چیز جو ختم ہو جانے والی، فنا ہو جانے والی جو دنیا ہے، اس سے دل میں محبت نہیں رہنا، بلکہ ایک طرف سے اس سے دل ہٹا ہوا رہنا. اور وہ قبل وقت اور بزی ہوں، اس لیے دنیا سے دل بیزار ہے. یہ باتیں تو یاد رہ سکتے ہیں نا. تیسری چیز دنیا کی محبت میں رہنا، دنیا سے دل ہٹا ہوا رہنا. چوتھی چیز نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کی سنتوں سے غیر معمولی تعلق ہونا. نقشبندی ہوں وہ کیسے ہو گیا، اس لیے سب سنتوں سے پیار ہے. کمالی جی آپ کیسے ہو گیا، ہاتھ میں موجود کر دی جا رہا ہے. یہ پانچویں بات ہے. چھٹی بات حسنی حسینی ہونے کی، قرآن سے دل کر شاد رہا. چھ باتیں ہوئی. دو دن سے جو کچھ سن رہے ہیں وہ جتنا یاد رکھ سکتے ہیں بہت اچھا ہے. پورا یاد رکھنے والا شاباشی کا مجھ سے ہمیں. یہ چھ باتیں جو سب کو یاد رہ سکتے ہیں، توحید کا دامن ہاتھ سے جانے نہیں دینا، دل میں بوجھ عداوت کینہ کفرت نفرت دوری نہیں رہنا، الفت رہنا، محبت رہنا، امتیت رہنا. حدیث میں آتا ہے لا خیر فی من لا یعلق ولا یعلق، اس آدمی میں کوئی خیر نہیں ہے جو کسی سے الفت نہیں رکھتا اور اس سے کوئی الفت نہیں رکھتا. لوگ بولتے اپنی کسی سے نہیں بنتی. اور بہت سے لوگ بولتے اس کے نام میں نہیں جانا، نہ وہ کسی سے انسیت رکھتا ہے نہ اس سے کوئی انسیت رکھتا ہے, اس کو وہ اچھا ہی سمجھتا ہے. نبی رحمت صلی اللہ علیہ وسلم نے فرمایا کہ جس کے دل میں الفت نہیں ہے, جس کے مزاج میں الفت نہیں ہے, جوڑ نہیں ہے. الفت جوڑنے کے معنی میں ہے نا, الفت تو جوڑنے سے تعلق رکھنے والی تھی, کٹنے سے تعلق رکھنے والے نہیں. اللہ کا بین قلوبہم, قلوب میں جوڑ پیدا کر دیا. تعلیم کئی چیزوں کو جوڑ دیا, جمع کر دیا. الفت جڑنے کی صفت رہنا, جڑنے کی صفت رہنا, عداوت نہیں رہنا دل میں, دشمنی نہیں, کینہ نہیں, کپٹ نہیں, دل صاف ستھرا. اور جتنا دل صاف ستھرا رہتا اتنی عنایت اللہ کی طرف سے ہوتی. ہمارے بازے کا طلبا سال تمام کبھی اچھے رہتے, کبھی اچھے نہیں رہتے, کبھی بڑے جیسا سنتے, کبھی بڑے جیسا نہ سنتے. اس کے نتیجے میں کبھی اساتذہ شفقت کرتے, کبھی ناراضگی ظاہر کرتے, کبھی ٹائم ٹپکتے ہوتے, کبھی تھوڑی بہت سزا دیتے. سال تمام ایسا گزرتا ہے. اس کے بعد میں جو سمجھدار سنجیدہ بچے ہوتے وہ سال ختم ہونے کے بعد میں لمبی چھٹیاں میں جاتے, استاد سے ملنے جاتے اور کہتے کہ حضرت سال تمام میں ہم لوگوں کو بہت بہت آئی ہے, معاف فرما دیے. تو وہ جواب میں بولتے تھے سب ماں دل صاف, فرماتے تھے سب ماں دل صاف. یہ حرام دل میں کون ہے, اچھی چیز کہاں سے آ سکتی ہے؟ دل صاف ستھرا رہنا. تو دوسری چیز کیا ہے؟ الفت رہنا دل میں. الفت زیادہ سر جو کٹتا ہے آدمی وہ زبان صحیح نہیں رہنے کی وجہ سے کرتے ہیں. زبان نرم رکھو, اچھی رکھو, لین الکلام, بات نرم کیا کرو. نبی رحمت اللہ علیہ وسلم نے ایک ارشاد میں فرمایا اطعم الطعام, ضرورت مندوں کو کھانا کھلاؤ. کھانا کھلاؤ مراد اس سے ضرورت مندوں کی, عام حکم. لیکن خاص حکم میں یہ بات بتائی گئی لا یأکل طعامک الا تقی, تمہارا کھانا پرہیزگار آدمی ہی کھانا چاہیے, یعنی محبت والا, تعلق والا, عزت والا, انسیت والا. لیکن یہ جو عام حکم ہے کھانا کھلاؤ, تو مراد یہ جو بھی ضرورت مند ہے, محتاج ہیں, اپنے ہیں, پرائے ہیں, قریب کے ہیں, دور کے ہیں, کھانا کھلاؤ. افشو السلام, سلام پھیلاؤ. صلوا الارحام, رشتے ناطوں کو جوڑو. صلوا باللیل والناس نیام, رات میں سو جاؤ, رات میں بات میں اٹھ کر سونے والے لوگ بے شمار لوگ ہوتے ہیں, سوتے ہوئے ہوتے ہیں. تو تم اٹھ کر نماز ادا کیا کرو. اور ایک بات روایت میں آتا ہے لین الکلام, بات نرم کرو. تدخل الجنت بالسلام, سلامتی سے جنت میں داخل ہو جاؤ. اس میں بھی کئی چیزیں ہیں, سلام پھیلانا, کھانا کھلانا, صلہ رحمی کرنا, بات نرم کرنا, ذات وقت کا قیام کرنا, یعنی عبادات میں لگنا جنت میں داخلے کا سبب ہے سلامتی کے ساتھ. تو ایسی روایت میں لین الکلام کا لفظ دیا ہے, بات نرم ہونا. بزرگان دین کی جو تعلیمات ہیں وہ وہی تعلیمات ہیں جو نبی رحمت صلی اللہ علیہ وسلم نے دی ہیں. تو دوسری چیز ہے دل میں الفت, زبان پر پیار. تیسری چیز جس طرف آج بہت توجہ دینے کی ضرورت ہے اور وہ ہے دل دنیا میں اچھا ہوا, नहीं रहना, दुनिया से दिल लगा हुआ नहीं रहना, दुनिया से दिल हटा हुआ रहना, ये ईमान की अलामतों में से चलाना। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने ईमान की अलामत बतलाई तीन चीजों को, दुनिया से दिल हटा हुआ रहना, आखिरत की तरफ मुतवज्जे हो जाना, मौत की तैयारी में लग जाना, ये ईमान की अलामत है। तो तीसरी चीज दुनिया से दिल बेजार है, इसके लट्टू हो को जी क्या है आगे, इसपे लट्टू हो को जन्नत भूल जाना सब गलत। लट्टू हो को बोले तो मालूम नहीं, ऐसा ताल्लुक रहना कि उसके पीछे ही घूमते रहना, सुबह से लेके शाम तक जैसे लट्टू फिरता ना वो बोल फिरते रहता, सुबह से लेके शाम तक दुनिया 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 दुनिया, दिल उसी में फिर रहा, दिमाग उसी में फिर रहा, निगाह उसी में फिर रही, जबान उसी में फिर रही, सावा उसी में मशगूल है, हाथा उसी में मशगूल है, पूरी तरीके से ऐसा मशगूल कि जन्नत भूल गए। जन्नत क्या है समझ में आया, हालत ही अजब हो जाती। हमारे हजरत रहमतुल्लाह अलैह फरमाते थे खुद से जाने की इजाजत नहीं है, वरना ये जगह रहने की सुलह क्यों बोलते। अल्लाह की जिंदगी को आप देखें, ये खुसूसियत बहुत मिलेगी। दुनिया की बड़ी बड़ी पेशकश हुई उन्होंने कबूल, जमीनों और बड़े बड़े मकाम की पेशकश हुई लेकिन नहीं कबूल किया उन्होंने। दास बुजुर्गान दीन ने शहजादों को बैत करने से इनकार कर दिया कि बैत का जो मकसद है उसको पूरा नहीं हो सकता। दास बुजुर्गों के पास में बादशाह मिलने के बाद से आया तो पहले तो आने से मना कर दिया कि मेरे पास उनका क्या काम है, नहीं नहीं वो आना ही चाहते हैं, आना ही चाहते हैं, आना ही चाहते हैं, तो खुद ही है बहुत ही है पाँव फैला दिए। तो दाखिल हुआ उसने देखा कि पाँव फैले हुए हैं, ये क्या है पाँव कब से फैल गए आपके, फैलने जब से दुनिया मेरी तरफ आना शुरू हुई मैंने पाँव फैला दिए। हम लोगों का आलम यह है कि रात दिन सुबह शाम हाथों में भी वही देख रहे, यहाँ से इतने पैसे मिल गए, वहां से इतने पैसे मिल गए, ये हुआ और वो हुआ, ये कारोबार कर रहा हूँ, वो कारोबार कर रहा हूँ, उन्होंने ला के इतने पैसे दे रहे हैं, उन्होंने ला के इतने पैसे दे रहे हैं, अजीब अजीब किस्म के खा रहा हूँ समान पैसे दे लोग। और जैसे खाबों में देखे ब्याज में ला के एक एक लाख के पांच बंडल देखे गए, उसके देखे थे कितने कितने बंडल लगे थे जी, पांच पैसे भी नहीं। यही शिक्षा दुनिया का भी है, यह है वो है वो है, समस्या आया तो सब कुछ भी नहीं था, जाते सब कुछ भी नहीं रहेंगे, या जाने के बाद कुछ भी नहीं रहेंगे, तो बीच में रहना नहीं रहना दोनों बराबर है कि नहीं, मैं कहा जा रहा था इस बात से मैं मेरा बहना भी तवज दे रहा बहुत जी दाम दुनिया में अच्छा हुआ। क्या वो सदस्य करना तो इस दुनिया में खोया नहीं हुआ, जैसे सांप और नक्शे नहीं जा रहा है, बहुत खूबसूरत दिखती है ये दुनिया की रंगीनिया जैसे साफ और नशाने गया बहुत खूबसूरत रहता चमकदार खाल बेल बूटे फूल वगैरह निहायत मौजूनियत के साथ में मौजूद होते हैं। ऐसे के साथ ये सब ऐसी चीजें हैं कि करीब जाएंगे तो नुकसान हो सकता है, खूबसूरत सामने उसके जिले गए तो नुकसान होता है। ऐसे ही सब होता भी जरूरत की जगह है, जरूरत है पूरी कर लो, अल्लाह ताला जाए इस तरीके से दें, इतना मना नहीं करता। इसलिए कि जिस्म का भी हक, नफ्स का भी हक है, आल औलाद का भी हक है, जरूरत के हिसाब से वो चाहत ले रहना उसकी ऐसी ज्यादा कि उसकी वजह से जो अपना दीन मुतासर हो जाए। तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ईमान की अलामतों में से एक अलामत यह है कि दिल दुनिया से हट जाए, आखिरत की तरफ तवज्जो हो जाए और आदमी मौत की तैयारी में लग जाए, ये ईमान की अलामत। इसको समझाने के वास्ते एक मिसाल देना चाह रहा था। अपने इज्तम में पेश आ रहा है, इज्तम भी शरीफ देंगे और महबूब नगर से काफी खरीदी भी कर लेंगे बोल के काफी पैसे ले लेके आए जी, ज्यादा कब ले लेके जाऊंगा मुझे समझ में आने के वास्ते मिसाल दे रहा हूँ। 5 लाख रुपए ले लेके आए लाले के मजलिस इस्तेमाल से मुंतजिम को आपको दे दिए, आप यहाँ इस रहते हैं जरा इसकी प्रांत भी महसूस कर लो, जाते तक मैं इस्तेमाल के बाद में ले लेता हूँ, हफ्ते के दिन सुबह लाकर दे दिए, इतवार के दिन ईशा के बाद में आके ले दिए। तो देने से पहले कुछ भी नहीं थे और इस बार के दिन ईशा के बाद ले लेने के बाद में कुछ भी नहीं है, तो ये बीच में 5 लाख रहना नहीं रहना, जिसके पास भी रखे रहना नहीं रहना दोनों बराबर है कि नहीं, दोनों बराबर है ना। ऐसे ही देखो दुनिया के बादशाहों को देखो, हुजरा को देखो, सुदूर को देखो, दुनिया के बड़े बड़े कर्मा रवाओं को देखो, पहले उनके पास कुछ नहीं था बाद में कुछ भी नहीं रहेगा, कभी बीच में रहना नहीं रहना दोनों बराबर है कि नहीं। किसी बादशाह के बारे में आता है कि उसने ज्यादा तरह से ही दुनिया से दिल लगाया रखकर जिंदगी का बड़ा हिस्सा गुजार दिया, आखिर में उसे बात समझ में आई तो उसने मरते मरते ये वसीयत की कि जब मैं मर जाऊं और मेरा जनाजा लेकर जाने लगो तो ऐसी सूरत में कफन से मेरे दोनों हाथ बाहर निकाल देना। जनाजा ले जाते उसने दोनों हाथ ले जाते खुले हुए कफन से बाहर निकाल कर रख दो। किसी ने बादशाह से पूछा ऐसी वसीयत आप काय को कर रहे हैं, तो कह रहे हैं कम से कम जाते जाते मैं ये पैगाम लेकर जाना चाहता हूँ, मैंने दुनिया को बहुत चाहा लेकिन हाथ कुछ नहीं लग रहा, जब दुनिया से जा रहा हूँ तो मेरे दोनों हाथ खाली हैं, आया था तो दोनों हाथ खाली थे, जा रहा हूँ तो दोनों हाथ खाली हैं। ऐसी सूरत में बीच में रहना नहीं रहना दोनों बराबर हैं कि नहीं, ऐसी दुनिया से ऐसा दिल लगाना कि अल्लाह के आसमान टूट जाए, नबी की सुन्नतें छूट जाए, आखिरत का नुकसान हो जाए, अल्लाह के आसमान की मुखालफत हो जाए, दीन तकफुस डाल दिया जाए, अखलाकियात को खत्म कर दिया जाए, क्या दिल जाए हो सकती है इस दुनिया के लिए। इसलिए अहलल्लाह ने बुजुर्गों ने दीन ने ये बताया कि देखो दुनिया की मोहब्बत हर बुराई की तरह है, तो दुनिया रासु कुल्ले खतिया हर बुराई की तरह दुनिया की मोहब्बत, ये तीसरी बात है। चौथी चीज याद रखिए इस बात को कि अल्लाह जल्ल शानहू को वही अमल पसंद है जो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के मुताबिक, اپنے اعمال میں سنت نبوی صلی اللہ علیہ وسلم کی مہر ہونا چاہیے. جیسے ایک مخصوص نوٹ ہوتی ہے حکومت کی, جو مخصوص علامت ہوتی ہے کہ یہ حکومت کی ہے. لوگ دھوکہ دینے کے لیے اسی سائز کی, اسی کلر کی, اسی نقش و نگار کی, اسی عادت کی نوٹ نکالتے ہیں, جسے جعلی کرنسی, جعلی نوٹ سے تعبیر کرتے ہیں. بازاروں میں وہ بکنے آتی ہے, چھوٹے بچوں کو کھیلنے کے واسطے بھی بکتی ہے, بعض لوگ دھوکہ دہی میں کرتے ہیں. آپ کو معلوم ہے کہ وہ دھوکہ دہی میں ملنے والی ریتی نوٹ بھی کوئی قیمت نہیں رکھتی, اور بازار میں بچوں کو کھیلنے کے لیے جو چیز بیچتی ہے تو ایک روپیہ دے دو, دس روپے کی نوٹ, بیس روپے کی نوٹ, پچاس روپے کی نوٹ بچوں کو اور دکان والا دے رہا ہے کہ بچے کھیل لے رہے. میرے پاس دس کی نوٹ ہے, تمہارے پاس میں پچاس کی ہے, اس کے پاس میں سو کی ہے, اس کے پاس میں بیس کی ہے. تاکہ کلر وہی ہے, نقش و نگار وہی ہے, سائز وہی ہے, مگر کیا نہیں ہے اس میں, حکومت کا مہر نہیں ہے, نتیجے میں قابل قبول نہیں. اسی طریقے سے ہم جو کچھ عمل بھی کرتے ہیں اگر اس میں اللہ کے حبیب کی سنت کی مہر نہ ہو تو اللہ کی بارگاہ میں قبول نہیں. جو عمل ہم کر رہے ہیں سنت کے مطابق کرتے ہیں, یہ ایسی چوتھی چیز سنتوں کو دیا جائے. یہ سنت زندگی کے ہر شعبے سے متعلق ہے, کھانے پینے میں, پہننے اوڑھنے میں, رہنے سہنے میں, ملنے جلنے میں, تعلقات میں, کمائی میں, خرچ میں, معاملات میں, معاشرت میں, ہر ہر چیز میں اللہ کے حبیب کی سنت رہنا. ہم لوگوں کو خالی ایک شادی کی سنت یاد رہ گئی اور اس سے کہیں زیادہ نیچے کی سنت یاد رہے گی. کہیں بھی دعوت ہو, میٹھا نہ ہو, رہتے ہوئے بغیر میٹھے کی کہیں بھی دعوت. اور بعض بات کو مذاق میں بول بھی دیتے ہیں, دعوت ناتمام ہے اس لیے دوبارہ دینی ہوگی. یہ سنت جو ہمارے جی کے مطابق ہے ہم نکاح ہمیں سنت لکھ دیتے, رخا بتاتا سنت سے اس کا کوئی تعلق نہیں ہے. رخا خصوص لڑکی والا, اسرار والا, اس جگہ میں مسجد سے باہر نکل کر اپنی گاڑی میں بیٹھ کر جا رہا تھا, اچانک واپسی سے ایک ساتھ لکھتا ہوا ایک رول لے کر آئے. دو طرف سے لکھتا ہوا جو رول ہوتا ہے وہ لے کے آئے. میں سمجھا وہ دینی ذوق ہونے کی وجہ سے شاید سورہ یاسین, سورہ واقعہ, سورہ ملک یا کوئی اور کتاب, کوئی یہ وہ جو لکھے ہوئے رہتے ہیں وہ محفوظ رہنے کے بعد ذرا اچھے قسم کے جی پردے پر اس کو لکھوا کر اوپر نیچے سے وہ رول لگا کے لٹکانے کے واسطے کر دیتے. میں سمجھا ویسا ہی سنگا بول کے لے لے کے بیٹھ گئے. جب ہماری گاڑی نکل پڑی میں نے دیکھا کہ آخری کس چیز کا یہ توقہ ہے جو ساتھی نے دیا ہے. اس کو کھول کے دیکھا تو اس میں شادی کی اطلاع تھی, قد آدم لوگوں کو رشتے دے رہے ہیں, جیسے کوئی موٹی کتاب دے رہے. ہر ہر چیز میں سنت کا خیال رہنا, جو چیز اپنے جی کو پسند آتی ہے وہ یاد رکھ لیتے ہیں, اور جو چیز اپنے جی کو پسند نہیں آتی اسے نظر انداز کر دیتے ہیں. یہ چار چیزیں ہوں گی نا, توحید, دل میں الفت, زبان پر پیار, تیسری چیز دنیا سے بیزاری, اور چوتھی چیز سنتوں سے والے ہم. یہ اللہ جل شانہ کے نزدیک محبوبیت کا ذریعہ ہے. اللہ پاک نے قرآن پاک میں ارشاد فرمایا کہ حبیب صلی اللہ علیہ وسلم آپ لوگوں سے فرما دیجئے کہ لوگوں میری اتباع کرو, اللہ تم کو محبوب بنا لے. تتبعونی یحببکم اللہ. معمولی سی چیز نہیں بھائی اللہ کے حبیب کی سنت. معیار ہوتا ہے کسی بھی عمل کے مقبول ہونے کا. کبھی کبھی کوئی چیز مطلوب سکے سے بڑی دکھتی. مثلاً ایک روپیے کا سکہ ہے, ایک مشین میں ڈالے تو نیچے کھن کھنا سا ہو جا کے گرتا جی. اس کے بعد اس پہ کھڑے ہو گئے تو کھڑ کھڑاتا ہوا ایک چھوٹا سا ٹکٹ نکلتا, اس میں لکھا ہوا رہتا کہ جناب 55 kg کے ہیں جی. تو مشین دیکھا ہوگا آپ نے, دیکھا ہی نہیں دیکھا. ابھی صاحب بولے تو بھائی ایک روپے کا سکہ ہے, وہ نیا روپے کا سکہ اس پہ لگا ہوا ہے, اس حساب سے لوگ سکہ ڈال رہے ہیں, کھڑے رہ رہے ہیں, گول چکر بھی آ رہا ہے اور جناب ٹکٹ بھی نکل رہا ہے, مکان سکہ ہے وہ بھی معلوم ہو رہا ہے. دوسرے سے پرانی اٹھانوی لے کے گئے, پرانی اٹھانوی نئے روپے کی سائز سے ذرا بڑی ہو. وہ گئے تو لے آ کے اس کے اوپر کھڑے رہ گئے, اس میں اس کو ڈالے, نیچے جا کے کھیلتے گئے, انتظار کر رہے ہیں پھل پڑائیں گے پھل پڑائیں گے اور ٹکٹ نکلیں گے. نکلنے کا نہ نام ہے نہ نشان ہے. ارے کیا ہوا, مشین خراب ہو گئی, ذرا ادھر سے بجا رہے ہیں اس کو, ذرا ادھر سے بجا رہے ہیں اس کو, ہو سکتا ہے کہیں اٹک گیا ہوں میں. سمجھدار آدمی سلسلے پادریہ تمہاری ہمیں آیا ہوا اس نے دیکھ لیا سمجھی, تو اس سے پوچھے کہ تم کیا ڈالے تھے پہلے وہ بولے, بولے سکے سے بڑا سکہ ڈالا, اس پہ اترے ہوئے سکے سے بڑا سکہ ڈالا تھا. ہے کہ نہیں, اس میں ایک معیار مقرر ہے, اس معیار کا جب سکہ آتا ہے تو نتیجہ صحیح برآمد ہوتا ہے, جب اس معیار کا سکہ نہیں آتا تو نتیجہ بھی برابر نہیں نکلتا. اسی طریقے سے ہمارا عمل چھوٹا ہو یا بڑا ہو, اگر سنن نبوی کے معیار کے مطابق ہوتا ہے تو ایسی صورت میں بارگاہ الہی میں قابل قبول ہوتا ہے, اور اگر دیکھنے میں بڑا ہو لیکن اللہ کے حبیب کی سنت کے مطابق نہ ہو تو اللہ کے یہاں قابل قبول نہیں ہوتا ہے. اس لیے سنتوں کا خاص خیال. اسی لیے نبی رحمت صلی اللہ علیہ وسلم نے فرمایا کہ دیکھو اللہ کے کلام کتاب اللہ کو اور میری سنت کو مضبوط پکڑ لو, جب تک تم ان دو چیزوں کو مضبوطی کے ساتھ تھامے رہو گے ہرگز گمراہ نہیں ہوں گے. شرط کسی تم امرین لن تضلوا ما تمسکتم بهما کتاب اللہ و سنتی اور کما قال صلی اللہ علیہ وسلم, میں تم نے دو چیزیں چھوڑ کر جا رہا ہوں, تم ہرگز گمراہ نہیں ہو سکتے جب تک کہ تم اس کو مضبوطی کے ساتھ تھامے رہو گے, ایک اللہ کی کتاب اور دوسرے میری سنت. تو یہ چار چیزیں ہو گئیں. پانچویں چیز کمالیہ کا فیضان دوسرے کمالیہ کا. کائنات کی جو اصل حقیقت ہے وہ معدومات ہے, معدومات اضافیہ. اب تعالیٰ جل شانہ کی وجودی تجلی نوری تجلی اس کائنات پر ہے, اس کے نتیجے میں ہر چیز دکھائی دیتی ہے, اس کا ہونا سمجھ میں آتا ہے. اللہ کے قائم کرنے سے قائم, اللہ کے قائم رکھنے سے قائم ہے, اس کے نتیجے میں اس کی نظر اب اشیاء پر نہیں رہتی بلکہ ان اشیاء کو ظاہر کرنے والی کی ذات پر ہوتی. اسی لیے نظروں کے کتنے بتلائی ہیں ہمارے اکابر نے بزرگوں نے, ایک نظر وہ ہے جس کو حجاب والی نظر کہا ہے اور ایک نظر وہ ہے جس کو جذب والی نظر کہا ہے, اور ایک نظر وہ ہے جس کو محبت والی نظر کہا ہے. اگر کائنات کی چیزوں کے اوپر نظر پڑے, چیزوں میں ہی گم ہو جائے آدمی, چیزوں کے بنانے والے تک اس کی نظر نہ جائے, ناقص نظر ہے. بالکل ایسے ہی جیسے نل کا جو پائپ ہوتا ہے ٹوٹی ہوتی ہے, گھر میں پانی کی ضرورت ہے, ٹوٹی پھلے پانی نہیں آتا. بچہ ایک دن دیکھا ٹوٹی پھلے تو آیا پانی, دو دن دیکھا ٹوٹی پھلے تو آیا پانی, تین دن دیکھا ٹوٹی پھلے تو آیا پانی, لیکن آج کھول رہا ہوں تو پانی نہیں آ رہا. بچے کو آ گیا بچہ اور ڈنڈا لے کے اس پائپ ہی کو پیٹنا شروع کر دیا. روزانہ پانی دیتا تھا, آج کیوں نہیں دیتا؟ نظر اس کی صرف ٹو فیٹ اور اس کے پائپ تک پہنچی ہوئی ہے, اصل تک پہنچی ہوئی نہیں ہے. اسے نہیں معلوم ہے کہ پائپ سے ایک راستہ ہے آنے کا, پانی آنے کا مرکز, پانی چھوڑے جانے کا مرکز ایک دوسرا ہوتا ہے. جیسے اس کی ایک نظر محدود ہوتی ہے بچے کی, اسی طریقے سے بڑے لوگوں کی نظر بھی محدود ہو جب ہو جاتی ہے تو وہ نظر پسندیدہ نہیں شمار ہوتی. چیز آدمی کو دکھائی دے اور آدمی کی نظر چیز ہی میں گم ہو جائے, چیزوں کے پیچھے پڑ جائے. ایسی نظر حجابی نظر ہے. ایسے نظر والوں کو اپنے اصطلاح میں اپنے سلسلے کے بزرگوں کی محجوب کہتے ہیں. اور ایک نظر یہ ہے کہ آدمی چیزوں کے ذریعے سے اللہ کی قدرت کا مشاہدہ کر کے, ان کے کمالات کا مشاہدہ کر کے, ان کی طرف ایسا پلٹ جائے, ایسا متوجہ ہو جائے کہ اسے چیز کی خبر نہ رہے, چیزوں کے حقوق کے بارے میں خیال باقی نہ رہے, اور چیزوں کا جو حق چیز بنانے والے نے بتلایا ہے وہ حق ادا کرنے کے لائق نہ رہے, بلکہ پوری طریقے سے وہ ایک دوسرے عالم میں اس کی توجہ مرکوز ہو جائے, تو ایسے آدمی کو بیٹا ہی جذبی نظر ہے, مجذوب ہے. یہ مجذوب مقبول ہے لیکن محبوب نہیں ہے. اور ایک نظر ہو کہ چیزوں پر نظر پڑی, چیز کے خالق و مالک تک نظر پہنچی, چیز کے خالق و مالک سے منشا معلوم کیا کہ اس کا استعمال کیسے کرنا ہے, اس کے نتیجے میں ان کا حکم بھی پورا کرتا ہے, اس کا حق بھی ادا کرتا ہے. یہ نظر محبوبین کی نظر ہے, اور یہی نظر عطا فرمانے کے لیے نبی رحمت صلی اللہ علیہ وسلم کو تشریف لائے. تو اس پر عرض کر رہا تھا میں کہ سلسلے کمالیہ میں خصوصیت سے کائنات کی چیزوں پر نظر پڑتے ہی اس چیزوں کے ظاہر کرنے والے کی طرف آدمی کی توجہ ہو جاتی ہے. اس چیز کا مظہر وہ اللہ کو قرار دیتا ہے, اس چیز کا قیوم وہ اللہ کو قرار دیتا ہے, اور وجودی تجلی کی نسبت مقتعلیٰ کی طرف کرتا ہے, اور کائنات کا ظہور اسی کے نور سے اور اسی کے ظاہر کرنے سے ہے. یہ اس کا شعور کام کرتا رہتا ہے. کہتے ہیں کہ اس کے نتیجے میں دیدار چیزوں کا نہیں رہتا نگاہ میں, بلکہ موجود حقیقی کا دیدار ہوتا ہے. یہ ایسا سلسلے کمالیہ کا پیغام اسی کو کہتے ہیں کمالیہ کا فیضے ہو لیا, آنکھ میں موجود کا دیدار. اور آپ کو معلوم ہے کہ حضرت سیدنا محمد حسین رحمۃ اللہ علیہ, حضرت سیدنا حسن قادری رحمۃ اللہ علیہ جو ہمارے حضرت قبلہ رحمۃ اللہ علیہ کے شیوخ ہیں, تربیت پوری ہوئی حضرت ناظم صاحب کے پاس, اجازت و خلافت ملی حضرت سیدنا حسن قادری رحمۃ اللہ علیہ سے, उसके नतीजे में और हसनी और हुसैनी भी होना, इसलिए कुरान से दिल तरशार है। कुरान से अल्लाह के कलाम से गैर मामूली लगाओ, अल्लाह के कलाम की तिलावत, अल्लाह के कलाम को समझने की कोशिश। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम भी कुरान पाक की तिलावत और उसको सुनने का सवाब इतना रखते थे कि कभी कभी बाज़े सहाबा को फरमाते थे कि जरा तुम कुरान सुनाओ। जिन पर कुरान उतरा, जो मोहब्बत वही है, जिनके पास जिब्राइल अमीन आते हैं, अल्लाह का कलाम लाकर लेकर आपके कल पर वो उतारते हैं, वो नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबी से फरमाते हैं कुरान सुनाओ। सहाबी ने बड़े ताज्जुब से कहा, हुजूर मैं कुरान सुनाऊं आपको? कुरान को आप पर उतरा समा के नहीं सुनाओ, तुम कुरान सुनाओ। उन्होंने पढ़ना शुरू किया। जाहिरे के सहाबा को वैसे भी अरबी लोग थे, उनकी जबान अरबी थी। हम हजार मश्क करने के बाद हमारी तजवीद में वो बात नहीं पैदा हो सकती जो उन लोगों की तिलावत के अंदर होती। पढ़ना शुरू किया सहाबी ने, पढ़ते पढ़ते पहुंचे इस आयत पर पहुंचे तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इशारा कर दिया कि बस। उन्होंने निगाह उठाकर देखी तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की आंखों से आंसू रवा दिए। इस वक्त उतना कुरान शरीफ सीखना तो सबको जरूरी है कि जिसके बगैर नमाज सही नहीं हो। जो भी बैत होने वाले या हुए हुए लोग हैं, उनको किसी हाफिज को, किसी कारी को, किसी मौलवी को, किसी मुफ्ती को कहना चाहिए कि कोई सा भी वक्त आप मुझे अता करना चाहिए जिसमें मैं कम अज कम सूरतुल फातिहा चार सूरे सेहत के साथ तजवीद के साथ आपसे सीख लूं। आप मेरा सुनकर देख लीजिए, अगर इसमें कमी है तो जितना वक्त आप चाहेंगे मैं वो निकाल लूंगा। आप मुझे ये सिखा दीजिए, हर साथी को इतना सीखना तो फर्ज है कि जिससे नमाज सही हो जाए। इसके अलावा कुरान पाक की तिलावत करने के लिए सही पढ़ना आना जरूरी है। थोड़ा सा टाइम निकाल के सीखो। हम लोग देख रहे हैं इस जमाने में लोग जॉब भी कर रहे, तालीम भी पा रहे, मुलाजिमतें भी कर रहे, दिन में कमा रहे, रात में जाके सो रहे, रात में कमा रहे हैं, दिन में जाके सो रहे। अच्छी अच्छी आमदनियां हैं लोगों को, माल की हिर्स का ये आलम हो गया कि अभी दो तीन दोस्त वाले साहब कह रहे थे कि साहब एक बच्ची को पसंद करके कह रहे हैं कि भाई ये एक अपने बच्चे के लिए उन्होंने एक बच्ची को पसंद किया। उनके घर वालों ने जाकर आपस में बातचीत हुई, जैसे ठीक है बच्चे को देखेंगे, फिर उसके बाद बोलेंगे तो बच्चे को देखेंगे माशाल्लाह बच्चा अच्छी शक्ल, अच्छी सूरत, अच्छी जसामत, अच्छा काबिल लायक, बोले तनख्वाह क्या है? तो बच्चे ने कहा 1,00,000 रुपया। बहुत कम तनख्वाह है, तनख्वाह क्या कहता है, बहुत कम तनख्वाह। तन खा का मफहूम भी नहीं समझे लोग। तन बोले तो, तन बोले तो क्या, जिसम जो चीज चाहता है वो चीज तकमील जिस चीज के जरिए से होती है उसका नाम है तन खा। मन खा बोलते हैं। نہیں ہے کہ محبت ایسی رسی ہوئی ہے رسی ہوئی تو قرآن پاک نہیں پڑھنا آتا ہے تو وہ پڑھنا سیکھیں تھوڑا پڑا چیز کو پڑھنا میرے سے نکالو آدھا گھنٹہ نکالو روزانہ اللہ کے کلام سے بڑی اچھا چیز ہے. حدیث میں آتا ہے کہ جب حدیث قدسی میں کہ جب میرا بندہ میرے کلام کی تلاوت میں مشغول ہوتا ہے اور اس میں اس درجے مشغول ہوتا ہے کہ اس کو دعا کرنے کا موقع تلاوت کی وجہ سے نہیں ملتا ہے تو جتنے دعاؤں کے کرنے والے لوگ ہیں ان سب سے بہتر بدلہ میں اس تلاوت کرنے والے کو دوں گا. قرآن سے سرشار رہنا بھی یہ چھ چیزیں ہو گئی اسے یاد رکھنا. نظم آپ سمجھ میں آئی کہ نہیں آئی؟ اچھی طریقے سے سمجھے. باقی ایک چیز اور بھی ہے وہ یہ کہ مختلف سلاسل کی خصوصیت ان اشعار میں بیان کی گئی ہے تو اس کا مطلب یہ نہیں ہے کہ توحید جن کے پاس تھی ان کے پاس سنت نہیں تھی یہ تصور نہیں. محبت ان کے پاس نہیں تھی یہ تصور نہیں. دنیا سے بیزاری ان کے پاس نہیں تھی یہ تصور نہیں. سب کے پاس یہ سب چیزیں تھیں لیکن ایک ایک چیز کا غلبہ ہوتا ہے کسی چیز میں. جیسے حضرت سیدنا صدیق اکبر رضی اللہ عنہ ان کے بارے میں نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ارحم امتی بامتی ابو بکر. میری امت میں سب سے زیادہ رحم دل ابو بکر. اور سیدنا عمر فاروق رضی اللہ عنہ کے بارے میں فرمایا اشدہم فی امر اللہ عمر. اللہ کے معاملے میں عمر سب سے زیادہ سخت ہیں. سوال یہ ہے کہ حضرت ابو بکر میں مطلوب سختی تھی یا نہیں تھی؟ اور حضرت ابو بکر میں مطلوب سختی تھی یا نہیں؟ اور حضرت عمر میں مطلوب نرمی تھی یا نہیں؟ زکات دینے والوں نے زکات دینے سے انکار کر دیا. سیدنا صدیق اکبر رضی اللہ عنہ کے دور میں انہوں نے فرمایا کہ ان کے ساتھ میں ہم قتال کریں گے جہاد کریں گے. صحابہ کرام نے حالات کو دیکھتے ہوئے فرمایا کہ ابھی ہم کو باہر کے حملے بہت زیادہ ہیں اس وجہ سے ان سے ذرا بعد میں نمٹ لیں گے پہلے یہ ذرا دوسرے احوال کر مقابلہ کر لیں گے. تو صدیق اکبر رضی اللہ عنہ نے فرمایا کہ ان سے تو مقابلہ کرنا ہے ہی ان سے بھی مقابلہ کروں گا اور اگر تم لوگ میرا ساتھ نہیں دو گے تو میں اکیلا جہاد کروں گا. تم کہتے ہیں بھائی وہ ذات گرامی جنہوں نے فرمایا ان کے بارے میں اللہ کے حبیب نے فرمایا کہ تمام امت کا سب سے زیادہ رحم دل. ان کا مشہور جملہ ہے ایونفق الدین وانا حی. اللہ کے دین میں کمی آ جائے گی اور ابو بکر زندہ رہ جائے گی. غلبہ جس چیز کا رہتا ہے اس کی ترجمانی ہو. سیدنا عمر فاروق رضی اللہ عنہ کو معاملہ دیکھو. نبی رحمت صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کا معاملہ ایسا ہے کہ جس گلی سے عمر گزرتے شیطان گزرنا چھوڑ دیتا. لیکن ایک مرتبہ دیکھا جائزہ لیتے ہوئے بچی کا ایک گھر میں بچے رو رہے ہیں بل بلا رہے ہیں سامنے سے گزرتے ہوئے جب بچوں کی آواز انہوں نے سنی تو خوشوایا کہ کیا بات ہے بچے کائے کو رو رہے ہیں. تو کہاں کے بچوں کو کھانے کے واسطے کوئی چیز نہیں ملی بھوک کی وجہ سے بچے بل بلا رہے ہیں اس لیے رو رہے ہیں. تو عمر نے پوچھا کہ پھر امیر المومنین کو اطلاع کیوں نہیں دیتی؟ پہلے ہی ان کو اطلاع دینے کا کام ہمارے ذمے کرنے کا کیا مسئلہ ہے؟ ان کو خود چاہیے کہ وہ جائزہ لیں کہ کون سے گھر کے حالات دیکھ رہے ہیں. اللہ کے نام ٹھیک ہے سیدھا گئے آٹے کا تھیلا اٹھایا اپنی پیٹھ پر رکھوایا. لوگوں نے کہا کہ ہم اٹھا لیں گے امیر المومنین. انہوں نے فرمایا کہ نہیں मुझे ये उठाने दो, कल कयामत के दिन तुम लोग मेरा कोई बोझ उठाने वाला नहीं है। ये कर पहला उठाया तो लेकर के घर पहुंचाया और कहा कि जल्दी से पकाओ और बच्चों को खिलाओ। और फिर घर के बाहर दीवार से लग के बैठ गए। किसी ने कहा कि अमीर मोमिनीन आप क्या ऐसे बैठे हैं? कहा कि मैंने बच्चों को रोता हुआ देखा, मैं ये चाहता हूं कि मैं अपने मैं बच्चों को हंसता हुआ भी देखू। कैसी नरंजली थी। तो इसलिए सलातिन की ये जो खसूसियात है, ये खसूसियात एक इम्तियाजी वक्त के तौर पर है। ये नहीं कि दूसरे सलातिन में यह खसूसियात नहीं पाई जाती। हर सिलसिले का इकराम, हर सिलसिले का एहतराम, हर सिलसिले की जानेहियत का लिहाज अख्तियार करना चाहिए। इसीलिए जब किसी को खिलाफत दी जाती है, जब किसी को इजाजत दी जाती है, तो उनको खिलाफत और इजाजत को एक सिलसिले वाले शेख से मिलती है या दो सिलसिले वाले शेख से मिलती है। लेकिन जब वो इजाजत देते हैं तो कहते हैं कि मैं तुमको चारों सिलसिलों में बयात की इजाजत देता हूं, ताकि इकराम एहतराम बाकी रहे अपने तमाम बुजुर्गों का, तमाम सलातिन का, तमाम अल्लाह वालों का इकराम और एहतराम। तो दोस्तों ये छह चीजें हो गई, इसे आप याद रखें। तौहीद, दिल में उल्फत जबान पर किया, दुनिया से बेजारी। बेजारी का मतलब जो जायज हुकूक है वो अदा करना। ऐसी बेजारी की जिसमें जायज हक भी अदा न करते हो, इसकी इस्लाम में गुंजाइश नहीं है। सन्नतों के ताल्लुक गैर मामूली और अल्लाह जल्ले जानहू की याद और शुहूद की कोशिश, अनफुस में उनको मालिक पाना, आफाक में उनको मालिक देखना, अनफुस में उनको फाइल पाना, आफाक में उनको फाइल देखना, अनफुस में उनको मौसूफ वसीता से कमाल पाना और आफाक में उनको मौसूफ वसीता से कमाल देखना, अनफुस में भी मौजूद हकीकी हमी को पाना और खारिज में भी मौजूद हकीकी मसाला को देखना, यह याद का शुरू जो नजम सुनाई गई, इतनी अहमियत उसकी हमारे नकाबिर के पास थी कि हजरत ने फरमाया तेरी याद का शुरू कर मेरी जिंदगी का प्रदार है। आपको पाता हूँ, आपको देखता हूँ तो उसी के साथ मेरी जिंदगी जुड़ी हुई है। तेरा वसल मेरी हयात है, तेरा फसल मेरी ममात है। अगर आप पाए हुए होते हैं, आपका मुशाहदा होता रहता है, यही वसल है और इसी के साथ मेरी जिंदगी है। और अगर इससे गफलत हो जाती है तो फिर ये फसल है और फसल ही मेरी मौत। खिलाने वाला ने थोड़ा थोड़ा समझने की कोशिश करना चाहिए। पढ़ने वाले साथियों में भी इस बात का खास ख्याल रखना चाहिए कि असल मजमून की तरफ सुनने वालों की तरफ जो ज्यादा मरकूज रहे। ये छह चीजें तो इस नज़्म के ज़ेल में इस वक्त अगर आपके खिदमत में रखी गई और आपको रुख्सत करने से पहले एक दो बातें और मुख्तसर से याद करनी है कि देखिए, हर वो शख्स जो किसी से बैत हो या ना हो, उसको दो तो तीन चार चीजों का खास एहतमाम करना चाहिए। एक, दुरूद शरीफ की कसरत, आप बैत हो किसी से या ना हो, जितनी ज्यादा कसरत हो सकती है उतनी ज्यादा सआदत। हदीस में तो इसके बारे में यहां तक आया है कि अगर कोई शख्स अपना पूरा कार्य वक्त दुरूद में लगा दे तो अल्लाह जल्ले शानो पूरे मसाइल जवाब से काफी हो जाए। तो एक तो दुरूद शरीफ की कसरत करना, दूसरे सुबह कलिमे की और इस्तिगफार की एक एक तस्बीह सुबह शाम पढ़ना। सुबह कलिमा सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ولا إله إلا الله والله أكبر ولا حول ولا قوة إلا بالله العلي العظيم. صحيح تلفظ سے پڑھنا, جلدی جلدی ختم کرنے کے چکر میں نہیں رہنا کہ تسبیح لے لی ہاتھ میں, اتنی تیزی سے دانے ڈھلتے ہیں کہ سمجھ میں نہیں آتا ہے کیسا کیسا زبان میں اس کی تیزی ہے کہ صحت ادا کے ساتھ یہ پورا پڑھتے ہوئے ڈلتا ڈلاتا چلا جا رہا ہے. اور بال بات تو اللہ رحم فرما ایسے عجیب غریب ہوتے ہیں, دو ہاتھوں میں تسبیح پکڑ لے کے ایسا کھینچتے, اللہ کے بندے تلفظ صحیح کرو, تھوڑا ذکر کرو مگر صحیح ادائیگی کے ساتھ نہ کرو. اس لیے میں نے سنایا سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر ولا حول ولا قوۃ الا باللہ العلی العظیم 100 مرتبہ صبح 100 مرتبہ شام تمام مولانا چاہیے. درود شریف میں درود ابراہیم سب سے بہترین درود ہے, اور اگر وہ درود لمبا ہونے کی وجہ سے آپ کو بتائی گئی مقدار پوری نہ ہو سکتی ہو تو بہت سے دوسرے درود بھی نبی رحمت صلی اللہ علیہ وسلم سے ثابت ہیں اور کتابوں میں لکھے ہوئے ہیں. ان میں سے ایک درود ہے اللہم صل علی سیدنا محمد النبی الامی وعلی آلہ واصحابہ وبارک وسلم, اور ایک درود ہے اللہم صل علی سیدنا محمد النبی الامی وعلی آلہ وسلم تسلیما, اور بھی بہت سارے درود ہیں. چھوٹے سے چھوٹا درود شریف بھی کوئی پڑھنا چاہے تو پڑھ سکتا ہے, صلی اللہ علی النبی الکریم صلی اللہ علیہ وسلم 2 مرتبہ ہو گئے, صلی اللہ علی النبی الکریم صلی اللہ علیہ وسلم بولے تو درود 2 مرتبہ ہو گئے, زیادہ زیادہ پڑھیں. تو استغفار کی ایک تصویر, استغفار کی بھی ایک تصویر, استغفار کی تصویر کا کیا مطلب ہے؟ استغفر اللہ ربی من کل ذنب واتوب الیہ, یہاں تک پڑھے تو 1 مرتبہ ہوا, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. کہے کو بولنا پڑا پرانے ساتھیوں کو یا بار بار آنے والے ساتھیوں کو تو بولنے کی ضرورت نہیں رہے گی, لیکن کسی کسی بھی جب کہتے ہیں کہ استغفار کی ایک تصویر تو استغفار 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 کرتے ہیں. اس بات کو سمجھانے کی ضرورت پڑ رہی ہے, استغفار کے معنی ہے اللہ سے مغفرت طلب کرنا, کہنا چاہیے استغفر اللہ ربی من کل ذنب واتوب الیہ, یا یوں کہنا چاہیے استغفر اللہ العظیم الذی لا الہ الا هو الحی القیوم واتوب الیہ. اور اگر یہ لمبا ہو تو یوں کہہ لیجیے رب اغفر لی وارحمنی رب اغفر لی وارحمنی 100 مرتبہ صبح 100 مرتبہ شام. تھوڑا سا قرآن پاک اگر صحیح پڑھنا آتا ہو, تھوڑے سے قرآن پاک کی تلاوت مناجات مقبول کی ایک منزل, دعاؤں کا مجموعہ ہے, ان دعاؤں کی ایک منزل ہوتا ہے نا, یہ عام لوگ خصوصیت سے پڑھنے کا اہتمام کرے, اور جو سلسلے سے تعلق رکھنے والے ساتھیاں ہیں ان کو ان اذکار کے ساتھ جو سب لوگوں کے واسطے بتائے گئے اس کے ساتھ ساتھ سلسلے کے ذکر کا بھی اہتمام کرنا چاہیے. لا الہ الا اللہ 200 مرتبہ, الا اللہ 400 مرتبہ, اللہ و اللہ 600 مرتبہ, اللہ 100 دفعہ, یا حی یا قیوم 100 دفعہ. شروع میں درود شریف پڑھیے, اللہ سے دعا مانگیے, قبلہ رو بیٹھیے, تازہ دم ہو کر ایک سوئی کے وقت میں جبکہ نہ بھوک لگ رہی ہو نہ بہت ہی پیٹ بھرا ہوا ابھی ابھی کھانے سے سارے ہوں, بیمار ہوں تو دل حالت ہو, ایسا وقت میں یہ سوئی کے ساتھ بیٹھ کے ذکر کرنا اس تصور کے ساتھ کہ پروردگار عالم میرے ذکر کو قبول فرماتے ہوئے میرے دل سے ظلمتوں کو نکال کر اپنی محبت اپنا نور اپنی عظمت میرے دل میں عطا فرمائے, یہ تصور کے ساتھ جیسے نور میں آدمی ڈوبا ہوا ہوتا ہے, جیسے پانی میں مچھلی ڈوبی ہوئی ہوتی ہے, یہ تصور کرتے ہوئے کہ حق تعالیٰ جل شانہ کا نور شش جہات کو محیط ہے. اللہم انت نور السماوات والارض ومن فیهن, اللہ نور السماوات والارض, اس کی بنا پر ये जिक्र का एहतमाम करें, शुरू में दुरूद शरीफ एहतमाम से पढ़े, आखिर में दुरूद शरीफ एहतमाम से पढ़े, बीच में दरमियान में भी थोड़े थोड़े वक्फे से कलिमा तैयबा का दूसरा जुज और उसके साथ साथ दुरूद शरीफ का खास एहतमाम करना चाहिए। ये दूसरी चीज है जिसका आप ख्याल रखें। और तीसरी चीज ये है कि चलते फिरते उठते बैठते कामकाज करते हुए जहाँ तक हो सके अपनी जबान को जिक्र में मशगूल रखें और अपनी निगाह के जरिए से भी जब कभी कोई चीज सामने आ जाए उसके मालिक हकीकी अल्लाह है इसका तसव्वुर जारी रखने का एहतमाम करना चाहिए। और जहाँ जहाँ जो साथी रहते हैं अगर वहाँ पे ऐसे साथी मौजूद हों जो अपने सिलसिले की तालीमात का मुजाकरा कर सकते हो तो ऐसी सूरत में वहाँ के मकामी साथी हफ्ते में एक आध दफा जमा हो और फिर उस पुराने साथी से यूं कहें कि भाई कोई एक आध सबक सुनाओ, एक आध तालीम का हिस्सा हमारे सामने बतौर मुजाकरे से करो। इससे भी बड़ी गैर मामूली मनफात होती है। और जो साथी ऐसे हों कि एक दूसरे के सामने मुजाकरा कर सकते हो सही ढंग से इसका भी करते रहने का एहतमाम करना चाहिए। मामला अपने साफ सुथरे रखें, घरों में रहना सहना अपना बेहतरीन होना चाहिए, मामले हमारे बिल्कुल साफ सुथरे हों, मुआशरत हमारी पाकीज़ा हो, सुलूक हमारा हर एक के साथ में अच्छा हो, कोई हमारे साथ में बुरा सुलूक करे तब भी हम कोशिश करें इस बात की कि हम उसके साथ अच्छा ही सुलूक करें। बस ये चंद बातें आप हजरात जहन में रखते हुए यहाँ से लौटे अपने अपने घरों को और जब कभी भी इत्तला मिल जाए फलाही जगह इज्तिमा है तो ऐसी सूरत में वहाँ शरीफ होने का खास एहतमाम कीजिए। वैसे जो मुस्तकिल जो निजाम चलते हैं उसके बारे में भी हर साथी को मालूम होना चाहिए। जितने आबाद यहाँ जमा है इन सब के मुंतजमीन के पास नाम भी होने चाहिए, मकाम का नाम भी होना चाहिए, उनका फोन नंबर भी होना चाहिए। कोई भी अहम इत्तला देनी होती है तो उन नंबरात की वजह से बड़ी सहूलत होती है। इस जमाने में नया सिस्टम जो आ चुका है उसके नतीजे में अगर पूरे फोनों को एक ग्रुप बना दिया जाए तो ऐसी सूरत में एक मैटर बनाकर क्लिक कर देने से एक साथ सैकड़ों हजारों लोगों तक इत्तला पहुंच सकती है। इसलिए अगर कोई साथी इसमें आया हो ऐसा हो जिसने अपना नाम न लिखाया हो, अपना मकाम न लिखाया हो और अपना फोन नंबर उसने दर्ज न कराया हो तो बराए करम ये लिखा कर जाए ताकि उसके पास में ये शिकायत न हो के साथ प्रोग्राम हुआ फलानी जगह हमको इत्तला नहीं हुई। ऐसा नहीं होना चाहिए। अब ताला जल्ले शानहु आपकी इन मोहब्बतों को बेहद कबूल फरमाए। ये सारी की सारी जो बहार है वो हजरत मुफ्ती साहब रहमतुल्लाहि अलैह की मेहनतों का समरा और नतीजा है कि हजरत गाँव गाँव देहात देहात सरिया सरिया उस जमाने में घूमते रहे जिस जमाने में आने और जाने की सहूलतें नहीं थी और जगह जगह लोगों को पहुंच पहुंच कर लोगों को खबरदार किया और लोगों को आगाह किया, इस्लामी तालीमात की तरफ मायल करवाया। इसलिए जितने मुजाहिदीन हैं हाँ वो मुजाहिदीन बैत हो या मुजाहिदीन तौबत हो, मुजाहिदीन तौबत को तो बैत का अमल नहीं करना चाहिए बाकी मुजाहिदीन बैत जो है उनको बयात की भी इजाजत हासिल रहती है। इसकी बिना पर ये जितने मुजाजिन हैं इजाजत दिए हुए जितने लोग हैं उनसे ये गुजारिश है कि जहाँ बुलाया जाए तब तो आपको वहाँ जाना है ही लेकिन मौका निकाल कर कोशिश करके खुद से पहुँच कर वहाँ पैगाम पहुँचाने का एहतमाम करना चाहिए कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत यही थी कि आप बाजार में चले जाते लोगों से मुलाकात करते और मुख्तलिफ मकामात पर जाते लोगों से मुलाकात करते और उनको हक की और दीन की बात समझाते। इसलिए मुआज़्ज़ज़ भाइयों इसका एहतमाम हमको करना है, दीन की दावत की मेहनतों से भी अपने आप को वाबस्ता रखना है और औलिया-ए-इज़्ज़ाम की तालीमात को ताज़ा रखते हुए उसके तकाज़ों के मुताबिक अमल करने का एहतमाम करना चाहिए। अल्लाह जल्ले शानहु मुंतज़िमीन को मकामी अहबाब को इस इज्तिमा के सिलसिले में मेहनत करने वालों कोशिश करने वालों दुआओं के करने वालों को बेहतरीन जज़ा अता फरमाए, दारैन की सआदतों से सरफराज फरमाए और हम सब के कुलूब को परवरदिगारे आलम हंसियत वाला मोहब्बत वाला नरमी वाला रहम वाला कल्ब बना दे, रिफ़तों वाला दिल लगा दे और हर एक के साथ अच्छा सलूक और रवैया करने वाला बनाए। तो आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। गुरु शरीफ पढ़ लीजिए इंशाल्लाह दुआ है। या महमूद
Yeah, well, I'm going to have a good time. I'm going to have a good time. Thank you.